नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, मधेसी समुदायको इतिहास र सांस्कृतिक पहिचान, हकहितको संरक्षण एवं सम्वर्धन तथा सशक्तिकरणका लागि विक्रम सम्म 2074 सालमा मधेसी आयोगको गठन भएको थियो। संवैधानिक निकाय का रूपमा गठित यस आयोगले स्थापना कालदेखि नै मधेसी समुदायको हक हितमा केन्द्रित भएर कार्य गर्दै आएको छ। यद्यपि संवैधानिक र कानूनी अधिकार अनुसार आयोगले अपेक्षित काम गर्न नसकेको, जनशक्ति र बजेट अभाव लगायतका समस्यामा मधेसी आयोग रहेका आवाजहरू पनि यदाकदा सुनिँदै आएका छन्। आजको अन्तर संवादमा हामी मधेसी आयोगको वर्तमान अवस्था, संवैधानिक भूमिका र योजनाका विषयमा केन्द्रित भएर मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
सुबिहानी र सम्पूर्ण श्रोतामा नमस्कार।
हुन्छ, कुराकानीलाई अगाडि बढाउ। मधेसी आयोगले अहिले के कस्ता कार्यहरू गर्दै आएको छ, वार्षिक कार्यक्रममा के कस्ता योजनाहरू समावेश गरिएका छन् र ती योजना अनुरूप आयोगले सम्पादन गरेका र गर्ने कार्यहरू कसरी अगाडि बढ़िरहेका छन्?
सबभन्दा पहिले हजुरले पृष्ठभूमिमा जति कुरा भन्नुभयो त्यो यथार्थ परक र सत्य कुरा जुन आएको छ। नम्बर एउटा के छ भने, यो नेपालको संविधान 2072 यो परिकल्पना गरेको यो आयोग हो, संवैधानिक आयोगको रूपमा, निकायको रूपमा यसलाई राखिएको रहेछ र यसले चाहिँ सशक्तिकरणको रूपमा, इम्पावरमेन्टको रूपमा, प्रमोसन, प्रोटेक्सन र इम्पावरमेन्ट, यो तीनवटा काम छ मधेसी समुदायको लागि। त यस यस त्यही मुख्य रूपमा जुन ऐनमा, जुन 2074 जुन ऐन आएको छ, त्यो ऐनले हामीलाई चाहिँ दफा 7 केही अधिकारहरू दिएका छन्, 18 अधिकार दिएका छन् र ती परिभाषित कामलाई आयोगले अक्षरश पूर्ण इमान्दारिताका साथ र हजुरले ब्याकग्राउन्डमै पृष्ठभूमि भन्नुभयो कि एकदम यदाकदा सुनिन्छ बजेटको समस्या हो, मुलुक नै गरिब छ, मुलुक नै अहिलेको अवस्थामा गम्भीर संकटमा छ भने आयोगलाई जति सक्ने हो त्यति जुन हो राज्यले गरेछ र हामीले पनि त्यसलाई नै अवलम्बन गर्दै, अङ्गीकार गर्दै हामीले अध्ययन र अनुसन्धानलाई मुख्य रूपमा यसलाई अगाडि बढाएका छौँ र त्यस आधारमा 18 जुन कामहरू दिएका छन्, जसमा अध्ययन अनुसन्धान, विस्तृत अध्ययन अनुसन्धान, मधेसी समुदायको सम्बन्धमा, त्यसपछि उजुरी सङ्कलनदेखि लिएर आर्थिक, सामाजिक र सांस्कृतिक तीनवटा काम जुन पक्षलाई, त्यसलाई अगाडि बढाएको छ र त्यसमा यो त भन्न मिल्दैन कि यो 5 भर्खरै बितेकै छ, छैटौं वर्षमा प्रवेश गरेको छ, सम्पूर्ण काम आयोगले गर्यो तर प्राप्त जिम्मेवारीलाई, परिभाषित कार्यलाई अक्षरश र पूर्ण इमान्दारिताका साथ यसलाई निर्वाह गर्ने प्रयास गरेको छ र भविष्यमा पनि गर्नेछ भने जस्तो मलाई लाग्छ। अब जस अन्तर्गत हजुरलाई म निवेदन गरौँ, सम्पूर्ण श्रोतामा विनम्रतापूर्वक मेरो निवेदन, अब आयोग त गठन गरे सरकारले, तर भयो के भने अब मधेसी समुदाय त आयो, मधेसी समुदाय के हो, को हुन्, अब त्यसको सम्बन्धमा नै अध्ययन थिएन। आउने बित्तिकै हामीले यसलाई 3 लगाएर एउटा अध्ययन गर्यौँ, त्यो कोभिडको मध्यमा पनि हामीले अध्ययन गर्यौँ र त्यो अध्ययनलाई निरन्तरता दियौँ र 150 जात मात्रै जुन हो र 2200 बढी थरहरू आएका छन्, ती सबैलाई हामीले लिपिबद्ध गरेर सामान्य राष्ट्रपतिज्यूलाई हामीले प्रतिवेदन बुझायौँ, त्यस पछाडि अगाडि बढेको छ र मलाई लाग्छ संघीय मन्त्रालय हाम्रो सम्पर्क मन्त्रालय हो, त्यो मन्त्रालयले त्यसलाई अगाडि बढेर राजपथमा प्रकाशित गरेर त्यसले कार्यान्वयन भयो भने एउटा ऐतिहासिक काम के हुन्छ भने यतिवटा जातहरू, यो जातहरू, यो थरहरू जुन हो मधेसी समुदायका रहेका छन् भने एउटा आउँछ भने अर्कोतिर हामीले के गर्यौँ भने तथ्याङ्क भनेको सबभन्दा महत्त्वपूर्ण हुन्छ, त्यसकारण 78 तथ्याङ्कलाई पनि हामीले अध्यावधि गरेर त्यसमा राज्यमा कहाँ कहाँ जनसङ्ख्याको कति छ र त्यसमा राज्यमा पहुँच के छ, त राज्यमा हामीले पहुँच सम्बन्धी पनि कामलाई अध्ययन गरेका छौँ र टोटल कति पर्सेन्ट छ भने त्यो पनि हामीले प्रकाशित गरिसकेका छौँ। त यो दुईटा काम, तेस्रो काम जुन हो यसमा जुन कुन जिल्लामा, कुन प्रदेशमा, कुन ठाउँमा के कस्तो र अवस्थामा यो समुदाय बसेका छन् र यसको सामाजिक धार्मिक सांस्कृतिक जुन हो समन्वय सहकार कस्तो चलेको छ मधेसी समुदायको गैर मधेसीसँग त्यसलाई अगाडि बढाउनको लागि के गर्नुपर्छ त्यसका लागि हामी एकातिर सशक्तिकरणका लागि भन्ने खोजेको युवाको सशक्तिकरण जनताले सशक्तिकरणको रूपमा हामीले तीनवटा कार्यक्रम ल्यायौँ एउटा चाहिँ नैतिक मान मधेस सशक्त नैतिक शिक्षा जुन खडेरी पढेको छ हुन त मुलुकमै र समस्या छ तर मधेसको जुन समुदायमा जुन देखिया छ मधेसको भूगोलमा जुन एकदम खडेरी परेकी अवस्था छ नैतिक मान मधेस र सशक्त नैतिक शिक्षा त्यस कारणले हामी ल्यायौँ त्यसपछि सरकारी सेवामा र निजामती खास गरी निजामती सेवामा मधेस समुदायको पहुँच र तयारीका लागि हामीले काम गर्छौँ र तेस्रो जुन हो यो हिमाल पहाड तराई मधेस जुन हो हाम्रा यति महत्त्वपूर्ण जुन ठाउँ छ त्यसमा एउटाले अर्कोलाई हटाउने गिज्जाउने यो गर्नु हुँदैन त्यसका लागि पनि मुलुक दर्शन कार्यक्रम हामीले चलायौँ र यसलाई जुन हो समन्वय र सहकारमा अगाडि बढाएका छौँ जसले के गराएको छ भने हिमालदेखि तराई मधेसका गाउँ ठाउँका र त्यहाँदेखि लिएर तराई मधेसदेखि हिमालसम्मका जुन कसरी यो नगरपालिकादेखि नगरपालिकासम्मको अथवा स्थानीय तहदेखि स्थानीय तहको प्रदेशको प्रदेशसम्म र जनताको जनता पिटुपीमा पिपल टु पिपलको लागि कसरी हुन्छ त्यस आधारमा पनि हामी समन्वय सहकारले अगाडि बढाएका छौँ र जुन हो यी मुख्य रूपमा यी कामहरू गर्दाखेरि हामीले के पायौँ भने समाजलाई अलिकति जोड्ने काम गर्नुपर्छ यो समाजलाई अन्य काम गर्नु हुँदैन तोड्ने होइन यो नेपाल र नेपाली हाम्रा विशेषता हुन् हामी एकदम जुन एक अर्कामा सम्बन्धित छौँ भूगोल एउटा छ भन्न खोजेको मधेसको भूगोल छ पहाडको छ हिमाल
यही सन्दर्भमा मैले यहाँलाई थप एउटा प्रश्न गर्न चाहे जस्तो अहिले देशैभर मधेसी समुदायका मानिसहरूको बसोबास रहँदै आएको छ अब कतिपयको बुझाइमा त मधेस केन्द्रित मधेस प्रदेशका 8 जिल्लामा हुन त बसोबास बढ़ी त्यही नै छ तर पछिल्लो समय सेवा सुविधा शिक्षा पहुँचका विविध कारणहरूले गर्दाखेरि ती जिल्लाहरूबाट पनि बसाईसराई हुने क्रम पनि बढ़िरहेको छ यहाँले अघि पनि भनिसक्नु भएको छ कि देशैभर रहेका मधेसी समुदायको हकहितका लागि हामीले काम गरिरहेका छौं भनेर यो सन्दर्भमा मैले यहाँलाई सोध्न खोजेको अहिले जसरी शिक्षा स्वास्थ्य अन्य सेवा सुविधा र पहुँचका हिसाबले जसरी त्यहाँबाट बसाईसराई गर्ने र सुविधा भएको पहुँच भएको ठाउँमा जाने प्रचलन पनि बढ़िरहेको छ त्यो हिसाबमा पनि भनिदिनुहोस् न
अनि यस्तो यसमा के छ भने जब यो 21 शताब्दीमा हात हातमा हाम्रो प्रविधि पुगेको छ सबैलाई अवसरको खोजी छ अहिलेका युवाहरूले अवसरको खोजीमा छ र त्यो अवसरको खोजीमा गाउँबाट सहरमा आउँछन् अनि सहरबाट जुन हो काठमाडौँबाट राजधानीबाट बाहिर जाने प्रयास गर्छ यो स्वाभाविक हो र जनशक्तिले यसरी जान्छ पनि होइन के छ भने सक्रिय जनशक्ति एक ठाउँमा बस्न सक्दैन त्यस उसले चाहिँ आफ्नो मौकाको अथवा अवसरको खोजीमा विभिन्न ठाउँमा जान्छन् तर हजुरले जुन यो जुन हामीले जुन लगातार कुरा के गरेका छौँ भने तराई मधेसमा दुई तिनवटा कुरो के छ भने अवसरको खोजीको लागि त निस्केछन् तर गुणस्तरीय शिक्षाको जुन कुरा आउँछ नि त यो गुणस्तरीय शिक्षा मात्र कता न कता हो 60-62 पछि त गुणस्तरीय शिक्षा अब कल्पनाको रूपमा अब आउन थालेको छ यस्तै परिस्थिति रह्यो भने लगातार हामीले आयोगले जुन हो प्रदेशसँग र स्थानीय तहहरूसँग बसेर जस्तै म एउटा उदाहरण हामी भर्खरै अहिले जुन शिक्षा दिवस मनाएका छौँ मध्य प्रदेशका जुन 136 पालिका छ मात्रै हामीले हेरौँ स्थानीय तह छ एक एउटा सिङ्गल पनि उसले जुन हो साक्षरता बनाउनको लागि हम्मे हम्मी उसलाई पढेको छ र छैन भन्न खोजेको यसबाट ल्याप्चे गर्ने यस्तो अवस्थामा छ त यो परिस्थिति एउटा एकातिर छ भने अर्को यसले न्यूनीकरण गर्नको लागि हामीले अगाडि बढाउनु परेछ र राज्यलाई हामी त कस्ता छौँ भने हामी त राज्यलाई सल्लाहकारी निकायमा हामी छौँ हामी म्यान्डेटरी होइन बाध्यकारी होइन हामीले राज्यलाई सिफारिस गर्नु यो 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 काम गर्नुपर्छ भनेर समुदायको लागि त्यसबाट मुलुकको समृद्धि उन्नति सबै कुरा हुनेछ भनेर हाम्रो एउटा त्यो छ भन्ने राज्यले पनि त कस्तो छ भने एकैचोटि धेरै कुरा मुलुक नै हाम्रो गरिब छ भने अथवा त्यो अवस्थामा छैन भने एकैचोटि हामीले जुन हो के छ भने वेस्टर्न अथवा युरोपियन कन्ट्री जस्तो जुन हो अथवा अमेरिकन कन्ट्रीहरू जस्तो हामीले हाइट लिन्छौँ भने सोच त छ अमेरिकामा के भएको छ, इङ्ल्यान्डमा के भएको छ, युरोपियन कन्ट्री अरूमा के भएको छ, अस्ट्रेलियामा हाम्रो हात हातमा देखिन्छ, तर त्यो अवस्थामा हाम्रो त आर्थिक अवस्था अथवा जुन ग्राउन्ड रियालिटी त छैन नि त। त्यो पनि हामीले विचार गरेर मुलुकको अवस्थालाई विचार गर्दै हामीले अगाडि बढ्नुपर्छ। जुन स्रोत साधन छ त्यसलाई हामीले प्रयोग गर्दै यो शिक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य जुन हो, यो सबैमा जुन हो हामीले अगाडि बढ्नु परेछ। र जुन समय अब अर्को मैले एउटा कुरा जोड्दै थिएँ, यसैमा किन हामीले यस्तो पढ्यो भने यो दुईटा तराई मधेसका दुईटा क्षेत्र जुन हो धेरै महत्त्वपूर्ण क्षेत्र मानिन्छ, संसारलाई नै गाइड गरेको, एउटा जनक मिथिला र अर्को अवध। अब जनकको सम्बन्धमा जुन हो मिथिलाको सम्बन्धमा हामीले ढुङ्गिल भयौँ, पश्चिममा अवधलाई हामी झुमिल बनायौँ, होइन? र यो दुईटा दर्शन जसले संसारलाई नै गाइड गरेको छ, अहिले पनि जनक दर्शनको जुन हो अवस्था हामीले अहिले अध्ययन गराउँदैछौँ, दुई तिन महिनामा हाम्रो अध्ययन आइपुग्छ जनक दर्शनको एउटा नयाँ डिसेन, अनि त्यसमा हामीले हेर्दाखेरि त यो जुन कनेक्टिभिटी जुन हो जनकले हिमाल पहाड तराई सबैलाई जोडेछ नि त, संसारलाई जोडेछ नि त, अवधले सबैलाई जोडेछ नि त। यो दुईटा यी कुराहरूलाई जुन हामी जबसम्म के छ भने हामीलाई घाउ लागेको छ भने माथिबाट हामी के चाहन्छौँ भने वाइन्टमेन्ट लगाएर अथवा मलम लगाएर ठिक पारिदिउँ, तर भित्रमा हड्डीमा लागेको छ घाउ कि कता लागेको छ यदि त्यहाँसम्म जबसम्म डायग्नोसिस हुँदैन भने तबसम्म समस्या समाधान हुँदैन। त अहिलेको परिस्थितिमा हामीले माथि माथिबाट समस्या समाधान गर्न चाहन्छौँ तुरन्तै इमिडिएटली, तर भित्र जुन हो यसका कारणहरू के छन्, किन यो समाज जुन हो मिथिला समाज, मैथिली समाज, अवधका समाज त्यति होइन बढी रिचेस्ट कल्चर इन द वर्ल्ड।
म थोरै आयको कार्यतर्फ पनि केन्द्रित हुन चाहे, जस्तो यहाँले अघि अब सामाजिक अवस्थाको विषयमा त कतिपय कुरा भनि नै सक्नु भएको छ, आर्थिक विषयहरू पनि यहाँले उठान गरिसक्नु भएको छ, जस्तो केही सामाजिक समस्याहरू मधेस प्रदेशका जिल्लाहरूमा देखिन्छ, हुन त सामाजिक समस्याहरू अन्य जिल्लाहरूमा पनि छन् तर तुलनात्मक हिसाबले मधेस प्रदेशका जिल्लाहरूमा छुवाछुत, अन्धविश्वास, खास गरी दाइजो प्रथा लगायतका अन्य धेरै समस्याहरू रहेका छन् भनेर पनि भनिँदै आएको छ, र तथ्य र वास्तविकताले पनि लगभग त्यस्तै नै देखाउँछ। अब मधेसी आयोगले यी सामाजिक समस्याहरूको न्यूनीकरण समाधानका लागि के कस्तो कार्य गर्दै आएको छ, मधेसी आयोगको यो सन्दर्भमा भूमिका के कस्तो रहेको छ, त्यसमा अलिकति प्रश्न पारिदिनुहोस् न।
हजुर हजुर, एकदम धन्यवाद। यो सामाजिक जुन क्षेत्रलाई हामीले हेर्दाखेरि दुई तिनवटाको यो 15 वर्षपछि जतिखेर यो जुन हो एउटा पहिचानको लागि, पहुँचको लागि र प्रतिनिधित्वको लागि जतिखेर जुन हो सडकमा जुन हो विद्रोह भएका थिए त्यो अवस्था र 15 वर्षपछिको अहिलेको अवस्थामा आकाश र जमिनको अन्तर भएको छ। पहिला हामीले यो बुझ्नु पर्यो, पहिला एउटा जुन यो प्रतिनिधित्व हामीलाई चाहियो, पहुँच चाहियो, हामीलाई पहिचान चाहियो थियो भने अहिले सामाजिक द्वन्द जुन हो हजुरले भन्नुभयो दाइजो प्रथा के छ भने यो छुवाछुत यो जुन गम्भीर सङ्कट छ, होइन? जबकि यो थिएन, तर यो जुन आएको छ पढे लेखेकामा त झन् बढाएछ, होइन? परिस्थिति दाइजो प्रथा त अहिले त समाजको दुई तिनवटा यदि भन्ने हो भने जात बाहेकमा त गम्भीरै सङ्कट छ। एउटा आर्थिक शाखको सङ्कट यहाँ 6 महिनासम्म काठमाडौँमा हामीले खेल्यौँ र हामीले त्यत्र गर्दाखेरि पनि जुन हो सही निकास त्यतिखेर निकाल्न सकेका थियौँ, पछि आयो। भन्न खोजेको के छ भने एकातिर त यो सामाजिक रूपमा जुन रीतिहरू कुरीति भएका छन् त्यसको न्यूनीकरणको लागि के छ भने दुईवटा कुरा हामीले गरेका छौँ। भएका कानुनलाई जुन हो व्यवस्थापन गर्ने भनेको इम्प्लिमेन्टेसन गर्ने प्रभावकारी रूपमा, र दोस्रो जुन कानुनमा समस्या आएको छ त्यसलाई चाहिँ समाधानको लागि राज्यले त्यसलाई यो कानुनमा संशोधन गरोस् भन्ने एउटातिर छ भने यो समस्या कहाँ देखिएको छ, हजुरले जति कुरा उठाउनु भएको छ त्यसको समस्या कहाँ देखिएको छ भने चारवटामा समस्या देखिएको छ। एउटा के छ, जनचेतनाको समस्या छ, पढे लेखेको छ तर उसले चेतनाको कमी छ, नपढेका त समस्या छ, तर के छ भने यहाँ कुशिक्षित शिक्षित मात्रै समस्या छैन, अशिक्षित समस्या छैन, यहाँ कुशिक्षित समस्या पनि गम्भीर सङ्कट एउटा हामीले पाएका छौँ। यी कुराहरू हामी आयोगका पञ्चवर्षीय यो जतिवटा पञ्चवर्षीय योजनामा पनि हामीले राखेका छौँ, त्यो अहिले पनि छँदैछ, यो 6 वटा वार्षिक प्रतिवेदन बुझाएका छौँ, पेस गरेका छौँ, त्यसमा पनि छ। यसमा हामीले के हेरेका छौँ भने यसको मुख्य रूपमा हेर्दाखेरि यो जनचेतना पहिलो समस्या छ। जब जनचेतना हुँदैन तबसम्म के छ, रूपान्तरण हुँदैन, रूपान्तरण नभएपछि सशक्तिकरण हुँदैन, सशक्तिकरण नभएपछि पहुँच हुँदैन भन्न खोजेको यो चारवटा जुन समस्याहरू र तराई मधेसका जुन वर्ग छ नि त अति विपन्न वर्ग, विपन्न वर्ग र मध्यम वर्गलाई यो चारवटा समस्याले एकदम जुन हो नि त एकदम डिप रुटेड छ, यसमा एकदम भित्रसम्म त्यसलाई गएको छ। त्यस कारणले जनचेतना रूपी कार्यक्रमको लागि हामीले के गर्छ मध्य प्रदेशका जिल्लादेखिले प्रत्येक ठाउँमा जुन हो हाम्रो स्रोत साधन त मैले पहिले नै निवेदन गरिसकेँ कि जस्तो हाम्रो अवस्था हुन्छ त्यस्तै कुराको व्यवस्था हुन्छ। त यतातिर हामीले के गरेका छौँ भने त्यसको लागि त स्थानीय तहसँग प्रदेशसँग र खास गरेर यसलाई प्रहरी प्रशासनसँग जुन हो हामीले पटक पटक हामीले के गरेका छौँ भने यहाँका प्रमुख जीवहरू जुन हुनुहुन्छ के रहेछ भने सुरक्षा निकायको उहाँहरूसँग बसेर प्रदेशमा जाँदाखेरि स्थानीय रूपमा जाँदाखेरि र केन्द्रमा पनि हामीले दुई चार महिना पहिले पनि यो मध्य प्रदेशको जुन हो ग्राफ जुन हो यो क्राइममा धेरै माथि गयो, यो महिला हिंसादेखि लिएर घरेलु हिंसाको धेरै माथि गयो। पहिला चेली बेटी बेचबिखन हुँदैन थियो मध्य प्रदेशमा, धेरै कम थियो, अहिले त नेपालमै सबभन्दा बढी भइगयो होइन। भन्न खोजेको यी कुराहरू बढेका छन्, यसको कारण दुईटा छ। एउटा कारण के छ भने पहिला भएका घटनाहरू बाहिर आउँदैन थियो, अहिले के छ भने जनता जागरूक भयो, अलिकति शिक्षित जब भएको छ र हात हातमा मोबाइल छ उसले के गराएको छ भने जानकारी पनि गराएको छ, त यो अवस्थाहरू। तेस्रो कुरा हजुरले जुन म एउटा छु यो वैदेशिक रोजगारको सम्बन्धमा मैले भन्छु, वैदेशिक रोजगारको सम्बन्धमा बढी चाहिँ मध्य प्रदेशका युवाहरू रहेका छ, तर त्यसले जति पैसा हामीले ल्याएको छ रेमिटान्स ल्याएको छ त्योभन्दा मलाई लाग्छ धेरै गुणा उसले चाहिँ विकृति पनि हाम्रो समाजमा थपिएका छन्। त यो यी कुराहरूलाई कसरी न्यूनीकरण गर्ने, अब ती युवाहरूलाई हाम्रो देशमा के छ भने रोजगारको लागि पनि आर्थिक सशक्तिकरणका रूपमा हामी नेपाल सरकारलाई सिफारिस गरेछौँ। विपन्न मैत्री बैङ्कहरू हुन सकेन, बैङ्कहरूकोमा के छ भने विपन्न मान्छेको पहुँचै छैन, त यी हामीले सिफारिस गर्दै आएको छ कानुनी रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा। र हजुरले जुन भन्नु त्यो यो सामाजिक छ, सामाजिक र सांस्कृतिक जुन हो नि त एक अर्काका जुन हो परिपूर भन्नको नजिक नजिकबाट रहेका छन्, किनभने संस्कृतिले एउटा कुरा भनेको छ उनले, अनि संस्कृति अनि यो सामाजिक अब परिवेश अर्को छ। एउटा कुरा अझै त्यसमा
हामी कुराकानीकै क्रममा रहेका छौँ। आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामी मधेसी आयोगको वर्तमान अवस्था, संवैधानिक भूमिका र योजनाका विषयमा केन्द्रित भएर मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। कतिपय सामाजिक विकृतिका विषयमा यहाँले औल्याइरहनु भएको छ, जस्तो मैले यसैमा आयोगसँग केन्द्रित केही कुराहरू पनि थप्नुपर्ने भयो, जस्तो कि अहिले आयोगमा के कस्ता उजुरीहरू आएका छन्, जसरी हामीले तपाईँले समस्या औल्याइरहेका छौं, यसरी समस्या औल्याइरहँदाखेरि मधेसी आयोगमा पर्ने गुनासा उजुरीहरू के कस्ता रहेका छन्, अब चर्चामा के सुनिन्छ भने घरेलु हिंसा, स्वास्थ्य उपचार गर्न नसकेका विषयहरू खास गरेर मधेसी आयोगमा बढ़ी आउने गरेका छन्। अब सँगै पछिल्लो समय त मधेस प्रदेशका जिल्लामा के पनि देखिन्छ भने मिटर ब्याजको पीड़ा एकदम भयानक ढंगबाट अगाडि बढ़िरहेको पनि देखिन्छ। यसअघि सरकारले यो समस्या समाधानका लागि एउटा आयोग नै गठन गरेको थियो, त्यसले पनि समस्या पहिचान गरेको छ, लगायत पूर्वाधारको न्यूनता पनि मध्य प्रदेशका जिल्लाहरूमा रहेको देखिन्छ। यी तमाम समस्याहरू पनि रहेका छन्। मैले यहाँलाई सोध्न खोजेको र यहाँले भनिरहँदाखेरि हाम्रो मधेसी आयोगमा अहिले के कस्ता गुनासा उजुरी पर्ने गरेका छन् र हामीले खास गरी मधेसी समुदायमा के कस्ता समस्या रहेको औल्याएका छौं आजको दिनमा।
धन्यवाद। यो उजुरी भनेको 18 कामहरूमध्ये एउटा काम भनेको उजुरीमा पनि हाम्रो रहेछ र त्यसमा स्पष्ट रूपमा ऐनमा के लेखा छ भने प्राप्त उजुरीलाई, आयोगमा प्राप्त भएका उजुरीलाई सम्बन्धित सरोकारवालामा अनुसन्धान तथा तहकिकात गर्नको लागि सिफारिस गर्ने शब्द यति मात्रै छ हामीलाई। त प्राप्त उजुरीहरू 48 किसिमका उजुरीहरू आएका छन्, जसमा हजुरले जुन अहिले भन्नुभयो मुख्य उजुरीहरू जुन हो कुरीतिका सम्बन्धमा आएका छन्, अशिक्षाका सम्बन्धमा, त्यो स्वास्थ्यको सम्बन्धमा रहेका छन्, दाइजो प्रथाका रूपमा रहेका छन्, यो हिंसाहरूका विभिन्न प्रकार विविध किसिमका जुन हिंसाहरू रहेछ ती सबैका छन् भनेको 48 किसिमका उजुरीहरू आएका छन् आयोगमा। कतिपय उजुरी त यस्ता खालका आएका छन् भ्रष्टाचारका सम्बन्धमा जुन हामीलाई काम गर्ने अधिकार छैन त्यसमा, र हामीले के गरेका छौँ भने आयोगहरूको बिचमा त समन्वय गरेका छौँ र त्यसलाई चाहिँ अख्तियारमा हामी पठाइदिन्छौँ त्यस्ता खालका कुरा आयो भने। त हामीले यो प्राप्त उजुरीलाई अहिलेसम्मको प्राप्त उजुरीलाई 93.15% हामीले काम गरेका छौँ प्राप्त उजुरीलाई सिफारिस गर्ने काम हो सिफारिस हामीले गरेका छौँ र कतिपय जुन जिम्मेवारी जुन हो जुन दिएका अलिकति जुन हो जातीय विद्वेषका जुन कुरोहरूको उजुरी परेको छ आउँछ त्यसपछि के छ भने यो वर्गीय भावनाका कुरा आउँछन् जातीय भावनाका साम्प्रदायिक भावनाका पनि उजुरी आएका छन् अनि ती उजुरीहरूलाई हामीले तुरन्तै चाहिँ फलोअपमा भन्नुको हामी लेखी पठाउँछौँ र त्यसको फलोअप पनि हामी गर्ने गरेछौँ त यो 48 किसिमका उजुरीहरूलाई हामीले तत्काल जुन हो अहिलेसम्म 700 जति उजुरी आएको छ र त्यो उजुरीलाई एज ए होलमा अहिले अहिले हामीले के रहेछ भने त्यो प्रतिवेदनमा हामीले लेखेकै छौँ त्यसलाई समीक्षा गर्दाखेरि 93.15% भएको छ भने आयोगका बैठकहरूका निर्णयहरूको इम्प्लिमेन्टेसनको लागि झन्डै हामी 96% हामीले अगाडि बढाएका छौँ त यो जति कुरा मैले हजुरलाई निवेदन गरेँ श्रोता समक्ष निवेदन गरेँ यो सबै कुरा चाहिँ यो वार्षिक प्रतिवेदन छैठौँ वार्षिक प्रतिवेदनमा हामी अक्षराङ्कित गरेका छौँ त्यसमा लेखिया छौँ र यी कुराहरू हामीले अति सामान्य राष्ट्रपतिजीसँग पनि बस्दाखेरि हामी कुरा गर्दाखेरि त्यहाँ वार्षिक प्रतिवेदन पेश गर्दाखेरि पनि यी कुराहरू हामीले राखेका छौँ र यो एकदम लोकप्रिय जुन अथेन्टिक विश्वसनीय जुन सञ्चार माध्यम जुन हाम्रो नेपाल सरकारका मानिन्छ रेडियो नेपाल त्यस मार्फत पनि म यहाँहरूलाई सम्पूर्ण श्रोतामा म निवेदन गर्न चाहन्छु र उजुरीका जुन हो धेरै लिखित उजुरीलाई लिखित रूपमा हामीले गर्छौँ मौखिक उजुरी आयो भने त्यसलाई मौखिक रूपमा समाधान गर्ने गरेछौँ यो दुई प्रकारले हामीले प्रत्यक्ष र अप्रत्यक्ष उजुरी लिने गरेछौँ कतिपय उजुरीहरू जस्तै पत्रपत्रिकामा धेरै पत्रपत्रिकामा आएपछि त्यसलाई पनि हामी आकर्षण हामीलाई गराउँछौँ र त्यसलाई पनि हामी उजुरीको रूपमा दर्ता गरेर त्यसलाई अगाडि बढाएका छौँ मैले यही निवेदन गरेँ कि 93.15% उजुरीमाथि हामीले अगाडि कारवाहीलाई सिफारिस गरेका छौँ
यहाँले यसअघि सशक्तिकरणको कुरालाई उठान गर्नुभएको थियो पछिल्लो समय लोकसेवा आयोगको प्रतिवेदनले के देखाएको छ भने एउटा सकारात्मक पक्ष मध्य प्रदेशका जिल्लाहरूबाट लोकसेवा आयोगको परीक्षामा सहभागी हुने सरकारी सेवामा प्रवेश गर्ने त्यसै गरी अन्य ठाउँहरूमा पनि पहुँच बढ़ेको सरकारी तथ्याङ्कले देखाएको छ यो एउटा सकारात्मक पक्षको विषयमा पनि भनिदिनुहोस् न
एकदम सकारात्मक कुरा गर्नुभयो यो भर्खरै यही वर्षमा गएको वर्षमा आर्थिक वर्षमा हामी असार महिनामा लोकसेवा आयोग पास गरेका जुन शाखा अधिकृतहरूलाई हामीले सम्मान गरेका छौँ यो हामीले कार्यक्रममै राखेका छौँ किनभने यो सशक्तिकरणकै रूपमा हाम्रो छ र सुरुदेखिको 75-76 नै हामीले यसलाई कामलाई अगाडि बढाएको त्यसको परिणाम योचोटि 44 जना हाम्रा युवाहरूले शाखा अधिकृतमा नाम निकाले त्यो त्यसमध्ये एउटा सबभन्दा सकारात्मक कुरा के हो भने त्यसमध्ये 36 जना त प्रशासनमा निकाले भनिन्छ मधेसी समुदाय प्राविधिक मात्रै हुन्छन् होइन प्राविधिकतिर जान्छन् तर यो चोटि त प्राविधिककोमा 4-5 जना भए 36 जना भनेको प्रशासनमा आएका छन् सामान प्रशासन मन्त्रालय अन्तर्गतमा उहाँहरूले आफ्नो ठाउँमा नियुक्ति लिएर जानुभएको छ उहाँहरूलाई हामीले सम्मान गरेका थियौँ र उहाँहरूले यो भावना के भन्नुभएको थियो भने कि हामीलाई जुन हो एउटा इन्करेजमेन्ट जुन गरे जुन आयोगले अथवा विभिन्न ठाउँबाट जुन विभिन्न पालिकाहरूले जुन यो सशक्तिकरणका लागि जुन अगाडि बढाएका छन् यो कक्षाहरू ठाउँ ठाउँमा जुन अहिले जुन स्थानीय तहले गरेका छन् त्यसले हामीलाई धेरै सकारात्मक गर्यो र हामीले सचेतनाका रूपमा त्यसमा आश्चर्यको एउटा मैले निवेदन के गरौँ भने कि इन्जिनियर साहबहरू र मेडिकल डक्टर साहबहरूले पनि प्रशासनमा आउनु भएको छ भन्न खोजिएको खालि जुन एउटा सोच थियो कि यो समुदाय भनेको डक्टर इन्जिनियर प्राविधिक मात्रै भन्छन् उतातिर रेन्जर फरेस्टर त्यो होइन प्रशासनमा यति भन्नको झन्डै 90% हुनु प्रशासनमा यसै वर्षमा नाम निकालेर 44 जना एकैचोटि दुइटै मध्ये खुल्लामा पनि र त्यसमा पनि परराष्ट्रमा जुन हो एउटा दलितले नाम निकालेर गएको छ सिधाका चमार भनिन्छ होइन त्यसले नाम निकालेर परराष्ट्र सेवामा एकजना जुन हो फर्स्ट टाइम मलाई लाग्छ कि कुनै एउटा दलितले मधेसी दलितले नाम निकालेर अगाडि बढाएको छ त यो सशक्तिकरणका अनुपम नमुना हुन् धेरै राम्रो छ अगाडि बढाएको छ र त्यसमा खालि रिजर्भेसन होइन के रहेछ उहाँ छ भने उनले आफ्नो जुन खुल्लामा पनि नाम निकालेर अगाडि बढाएछन् सब यति राम्रो खुसी लाग्यो
हुन्छ हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ अन्तमा मैले यहाँलाई के प्रश्न गर्न चाहे भने आयोगलाई सरकारी र सम्बद्ध पक्षबाट के कस्तो सहयोग र सहजीकरणको आवश्यकता वर्तमान समयमा रहेको छ र आयोगले आफ्ना कामहरूलाई कसरी प्रभावकारी बनाउनु पर्छ अहिले के पनि आरोप लाग्ने गरेको छ भने काठमाडौँ केन्द्रित भयो आयोग यसकारणले समस्या भएका ठाउँ ठाउँमा आइपुग्न सकेको छैन भनेर पनि टीका टिप्पणी आलोचना भइरहेको सुनिन आएको छ। यसलाई समेत सम्बोधन गर्ने गरी सम्बद्ध सरकारी पक्षबाट यहाँहरूले अपेक्षा गरेको सहयोग सहजीकरण र आफैलाई प्रभावकारी बनाउन के गर्नु पर्ला अति नै छोटकरीमा बताइदिनुहोस् न।
सबभन्दा पहिले के छ भने हामीलाई अब केन्द्रीय कार्यालय काठमाडौँमा रहनेछ भन्ने ऐनमा लेखिया छ, त्यस कारणले हामीले यहाँ बसेका छौँ। तर हामीले सातवटै प्रदेशमा चाहिँ गठन हुनुपर्छ अथवा कार्यालय खोल्नुपर्छ, त्यसको लागि हामीले पत्राचार लगातार गर्दै आएका छौँ, सिफारिस गर्दै आएका छौँ। तर मुलुकको अवस्था कमजोर छ, त्यस कारणले अहिलेसम्म त्यो हुन सकेको छैन, नम्बर एउटा। र दोस्रो कुरा के हो भने राज्यले अलिकति यसलाई आर्थिक सशक्तिकरण र मानवीय सशक्तिकरण, अलिकति स्रोत साधन भन्नेको खालि पैसो होइन, भौतिक पूर्वाधार मात्रै होइन, यो मानवीय पूर्वाधारको रूपमा कर्मचारी र हाम्रा जुन हो जुन अध्ययन अनुसन्धानकर्ताहरूलाई अलिकति राम्रो तरिकाले हेरिदिनुभयो भने म हेरिदियो भने सरकारले नेपाल सरकारले भने धेरै राम्रो हुन्छ। यसमा धेरै पैसो चाहिएन, आयोगमा धेरै पैसो चाहिएन, यसमा के छ अध्ययन अनुसन्धान गर्ने व्यक्ति चाहिन्छ, मानवीय स्रोत सन्धान जुन हो साधनहरू व्यवस्थित रूपमा भयो भने मलाई चाहिँ धेरै काम लाग्छ र जुन हो अन्य कामहरू अगाडि बढ्दै जान्छ। र अन्तिममा मैले के भन्न खोजेँ भने कि यो मुलुक छ भने अनि आयोगहरू छ, त्यस कारणले के भन्छ भने यो आरक्षणको जुन समानुपातिक समावेशीमा यसलाई चाहिँ पुनरावलोकन गर्नुपर्छ, किनभने हजुर बाबुराम लामिछाने हुनुहुन्छ, हजुरको लामिछानेमा हजुर एक हुनुभयो र त्यहाँ प्लेट माझ्ने पनि त होला नि त। त्यो वर्गलाई जबसम्म हामीले अगाडि बढाउँदैनौँ भने त्यो जातका त के छ भने सामाजिक द्वन्द्व र धार्मिक द्वन्द्व अझै बढ्दै जान्थ्यो यसबाट। त्यस कारणले समस्यालाई निरूपण गर्नको लागि समाधानका लागि वर्गको उचित ढङ्गले के छ भने राज्यले पहिचान गरी हामीले पहिचान गरिदिया छौँ, त्यसलाई जुन प्रमाणीकरण गरी अनि वर्गको आधारमा यदि हामी लिएर गयौँ भने यो आयोगले सिफारिस गरेको छ, यो धेरै राम्रो हुन्छ भोलिका दिनमा, यो फलानु जातको आधारमा होइन, अब चाहिँ 15 वर्षमा धेरै खोला बगिसक्यो बागमतीमा होइन, कमलामा नरायणीमा, अब हामीलाई आवश्यकता के छ भने वर्ग हेरेर त्यसमा वर्ग हेरौँ, जातभित्र वर्गलाई हामीले अगाडि बढाउन सकेन भने के हुन्छ भने यो जस्टिस हुँदैन।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हजुर, हृदयदेखि नमस्कार सबै श्रोतामा।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मधेसी आयोगको वर्तमान अवस्था, संवैधानिक र कानूनी भूमिका, योजनाका विषयमा केन्द्रित भएर मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।